यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी। भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। भदौ 23 गते जेएनजी दिवसको सार्वजनिक विदा। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा वैकल्पिक मार्ग खोल्न अध्ययन शुरू। दिगो विकास लक्ष्यका लागि वृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न राष्ट्रसंघको आह्वान। र घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जीत। अब समाचार विस्तारमा। सरकारले भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले भदौ 22 गते नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यस्तै सरकारले भोटेकोशी बाढ़ीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने र उद्धारका क्रममा घाइते भएकाको निशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रति व्यक्ति 10 लाख रूपियाँ राहत उपलब्ध गराउने पनि निर्णय गरेको छ। यस्तै भोटेकोशी बाढ़ी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने र बाढ़ीबाट प्रभावित नागरिकहरू तथा व्यवसायको तत्काल पुनरुत्थानका लागि राहत कर तथा महसुल छूट लगायतका सुविधा उपलब्ध गराउने पनि निर्णय गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण बेपत्ता भएकाहरूको खोजी कार्य आज पनि जारी रहेको छ। यस क्रममा भोटेकोशी बाढ़ीमा बेपत्ता भएका 6 जनालाई नेपाली सेनाले उद्धार गरेको जनाएको छ। नेपाली सेनाद्वारा जारी अपडेटमा लाङटाङ र चिलिमे हाइड्रो कम्पनीका टनेलमा विदेशी सहित खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको जनाएको छ। यसैगरी त्रिशुली 3A नेपाली र चिनिया प्राविधिक गरी 93 जनाको संयुक्त उद्धार टोली र त्रिशुली 3B नेपाली सेनाको 89 गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले खोजी कार्य जारी रहेको अपडेटमा जनाइएको छ। यसैबीच नेपाल प्रधान सेनापति अशोक राज सिग्देल आज हाइड्रो कम्पनीका टनेलका साथै अन्य क्षेत्रहरूको अवलोकन गर्दै सबै सरकारवाला निकायबीचमा प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ खोज उद्धार गर्न निर्देशन दिनुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1252 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, चितवनमा 355, गोर्खामा 69, तनहुमा 38, नवलपरासी पूर्वमा 218 र नवलपरासी पश्चिममा 190 तथा भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझिएको 18 गरी 1252 जनाको शव फेला परेको छ। यस्तै घाइते भएका मध्ये 1 जनाको टिचिङ अस्पताल र 1 जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा आज मृत्यु भएको छ। यसैगरी फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलन लगायतका आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 201 महिला, 327 पुरूष र 369 नखुलेको गरी जम्मा 897 वटा शव व्यवस्थापन अर्थात माटोमुनि सुरक्षित राखिएको नेपाल प्रहरीले जनाएको छ। साथै पहिचान नभएको 1052 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ। यसैगरी हालसम्म बेपत्ता भएका 4798 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोशी बाढ़ीमा परि विभिन्न 34 देशका 590 जना विदेशी नागरिक हराइरहेको जानकारी दिएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट करिब 300 जना विदेशी नागरिक सहित हालसम्म 11993 जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले आज जानकारी दिनुभयो। रसुवाको भोटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसेका 114 नेपाली नागरिक केरूङ क्षेत्रबाट आज तातोपानी नाका हुँदै नेपाल फर्किएका छन्। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल सिन्हाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनिया पक्षले राहदानी नम्बर समेतको विवरण सहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सचिवालयको बैठकले विपद व्यवस्थापनमा तीन तहका सरकार बीचको समन्वय अघि बढ़ाउन जोड़ दिएको छ। रासोपा केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको सचिवालय बैठकले यही बदौ 10 गतेको रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीको पछिको अवस्थामा उद्धार राहत र पुनस्थापनाका काममा तीन तहका सरकारको समन्वय र सबैको साझा प्रयासमा जोड़ दिएको हो। सभापति रवि लामिछानेको सभापतित्वमा बसेको बैठकले विपद प्रभावित नागरिकको जीवन रक्षा, तत्काल राहत र सुरक्षित पुनस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा दुईवटा अन्तर्राष्ट्रिय सम्झौता पेश गरिएको छ। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्झौता पेश गर्नुभयो। नेपाल सरकार र भारत सरकार बीचमा भएको दीर्घकालीन विद्युत व्यापार सम्झौता जानकारीका लागि प्रतिनिधि सभा समक्ष पेश गरिएको छ। मन्त्री श्रेष्ठले सम्झौताले नेपाल र भारत बीच विद्युतको दीर्घकालीन व्यापारका लागि पारस्परिक रूपमा लाभदायक प्रबन्धहरूलाई प्रोत्साहन गर्न आवश्यक कदम चाल्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै मन्त्री श्रेष्ठले सम्झौतामा विशेष गरी आगामी 10 वर्षको अवधिभित्र नेपालबाट भारततर्फ 10,000 मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य राखिएको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिर क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्नुभयो। सम्झौताले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धिको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने विश्वास गरिएको छ। प्रतिनिधि सभा बैठकले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ। आजको बैठकले युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कार्बन उत्सर्जनमा बढ़ी योगदान गर्ने ठूला राष्ट्रहरूसँग सरकारले जलवायु न्यायका लागि संवाद गर्नुपर्नेमा जोड़ दिँदै सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षतिपूर्तिका लागि आवाज उठाउनुपर्ने विचार व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारले एकद्वार प्रणालीबाट भोटीकोशी बाढ़ी पीड़ितलाई राहत पुर्याउन नसकेको भन्दै बाढ़ीमा फँसेकाहरूको खोज उद्धार र राहत वितरण प्रक्रिया प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले बाढ़ीका कारण यातायात प्रणालीमा प्रत्यक्ष असर परेको भन्दै सरकारले तत्काल वैकल्पिक सड़क मार्ग खुलाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले बाढ़ी प्रभावित महिला बालबालिका अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएर राहत वितरण गर्न सरकारलाई आग्रह गर्नुभयो। श्रम संस्कृति पार्टीकी सांसद अम्बिका देवी संग्रौलाले जलवायु परिवर्तन हाम्रो देशका कारण नभए पनि पटक पटक क्षति चाहिँ नेपालले मात्र सामना गर्नु परेको भन्दै क्षतिपूर्तिका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले अझै पनि रसुवाको सुरुङभित्र फँसेकाहरू जीवित रहेको भन्दै खोज उद्धारलाई तीव्रता दिन सरकारलाई आग्रह गर्नुभयो। प्रतिनिधि सभाको आगामी भदौ 24 गते बुधबार दिनको 1 बजे बैठक बस्नेछ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छ त्यसो नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रतिनिधि सभा पूर्वाधार विकास समितिले भोटेकोशी बाढ़ीबाट जलविद्युत आयोजनाका सुरुङ तथा अन्य स्थानमा फँसेकाहरूको तत्काल खोज उद्धार तथा सुरक्षित स्थानान्तरणलाई उच्च प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले नेपाल सरकार र स्थानीय तहको समन्वयमा उद्धारलाई तीव्र बनाउन निर्देशन दिएको हो। भोटेकोशी र त्रिशुलीमा आज पनि आकस्मिक बाढ़ीको जोखिम रहेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका बाढ़ीविद सरस्वती विष्टले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा अझै वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी, त्रिशुली तथा अन्य आसपासका साना नदीमा जलसतह उल्लेखीय बढ़ने सम्भावना रहेको जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमाथि वैकल्पिक ट्र्याक खोल्ने अध्ययनका लागि डाँडामा रूख काट्ने र झाड़ी सफा गर्ने काम थालिएको छ। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार आज 33 जना रूख काट्न र झाड़ी फाड्न परिचालन गरिएको छ। तीमध्ये 4 जना सुपरभाइजर हुन् भने बाँकी मजदूर रहेका जनाइएको छ। भित्तोपट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने यकिन गर्न सकिने मिश्रले बताउनुभयो। डाँडो सफा गरेपछि विज्ञहरूले हेरेसँगै कहाँबाट ट्र्याक खोल्न उपयुक्त हुन्छ त्यसका लागि आवश्यक निर्देशन अनुसार काम अघि बढ़ने उहाँले जानकारी दिनुभयो। भदौ 14 गते बिहान यो सड़क भाँचिएसँगै काठमाण्डुसँगको सड़क सञ्जाल अवरूद्ध भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोज उद्धार र राहत लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रसुवाको भोटेको सीमा यही भदौ 10 गते बिहान आएको बाढ़ीपछि विभिन्न देश र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार भारतले हालसम्म 5 चरणमा 74 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराउनका साथै उद्धारका लागि विज्ञ टोलीहरू समेत प्रभावित क्षेत्रमा खटाइरहेको छ। चीनले 30 करोड़ रूपियाँ र 50 टन राहत सामग्री, यूएईले 83 टन र कतारले 40 टन राहत सामग्री उपलब्ध गराएको छ। यस्तै फ्रान्सले प्रभावित क्षेत्रका 200 घर परिवारका लागि आपतकालीन राहत सामग्री तथा लक्जमबर्ग र लातभियाले राहत सामग्री उपलब्ध गराएको मन्त्री परिषद कार्यालयले जनाएको छ। संयुक्त राष्ट्र संघले दिगो विकास लक्ष्य एसडीजी अगाडि बढ़ाउन लचिलो पूर्वाधार, विविध क्षेत्र साझेदारी र यातायात, ऊर्जा, व्यापार र डिजिटल प्रविधिमा वृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न आह्वान गरेको छ। संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्टका सहायक महासचिव र सीईओ सान्डा ओजियाम्बोले सिंगापुरमा आयोजित एसडीजीलाई गति दिन बेल्ट र रोड इन्फ्रास्ट्रक्चर लगानी सम्बन्धी दोस्रो ग्लोबल बिजनेस समिटलाई सम्बोधन गर्दै हाल एसडीजी लक्ष्यको 36% मात्र अपेक्षित प्रक्रियामा भएको र मध्यम स्तरको प्रगति गरिरहेको बताउनुभएको छ। शिखर सम्मेलन एसडीजीलाई गति दिन सड़क सञ्जालका लागि दिगो पूर्वाधारमा संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्ट एक्सन प्लेटफर्म र संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्ट चाइना अफिसले आयोजना गरेको थियो। अब आर्थिक समाचार।
एसियाली विकास बैंकले भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत र पुनस्थापनाका लागि 50 लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहिबार एसियाली विकास बैंकका देशीय प्रतिनिधि अर्नाउड काउचोइस र अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख अमृत लम्सालले हस्ताक्षर गर्नुभयो। सहयोग रकम बाढ़ी प्रभावित क्षेत्रमा खाद्य स्वच्छता, सरसफाई, घाइतेहरूको उपचार तथा राहतमा खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि ग्यास विक्रेता कम्पनीहरूले काठमाडौँ उपत्यका बाहिर नै सिलिण्डर भरेर ल्याउन शुरू गरेका छन्। खाना पकाउने एलपी ग्यास बोकेका बुलेटहरू उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गबाट आउन नसक्ने अवस्था भएपछि बाहिर नै सिलिण्डर भरेर ढुवानी हुन थालेको नेपाल आयल निगमले जनाएको छ। साल ट्रेडिङ कर्पोरेशनको एसटीसी ग्यास ब्रिगन्जको मनोज ग्यासमा भरिएको छ भने साईबाबा ग्यासले चितवनमा भरेर काठमाडौँ ल्याउने गरेको छ। यस्तै बाबा ग्यास पनि चितवनमा भरेर काठमाडौँ ढुवानी गरेको नेपाल एलपी ग्यास उद्योग संघका सदस्य एवं बाबा ग्यासका संचालक विमल कालाखेतीले बताउनुभयो। यसै गरी गैंडाकोटको जानकी ग्यासमा श्रीराम ग्यास, हेटौडाको सहारामा एभरेस्ट र सुगम, परासीको चण्डी ग्यासमा सगरमाथा ग्यास सिलिण्डर भरेर राजधानी ढुवानी गरिएको छ। नेपाल आयल निगमले अनुमति दिएपछि काठमाडौँ उपत्यका आसपासका विभिन्न 16 ग्यास उद्योगले उपत्यका बाहिर नै सिलिण्डर भरेर ढुवानी गर्न शुरू गरेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले जानकारी दिनुभयो। उपत्यका र छिमेकका जिल्लामा नेपालको कुल ग्यास खपतको 40% ग्यास खपत हुने अध्यक्ष चन्दले बताउनुभयो। नेपाली बजारमा बिहिबार सुनको भाउ तोलामा 7,600 रूपियाँले बढेर प्रतितोला 3,04,900 रूपियाँमा कारोबार भएको छ। यस्तै बिहिबार चाँदीको मूल्य 145 रूपियाँले बढेर प्रतितोला 4,725 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ।
अजय बमबाट
एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। मलेसियामा व्यवहार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो। यसअघि भएको पहिलो खेलमा नेपालले बहरानलाई पराजित गरेको थियो। मलेसियाले नेपाललाई जितका लागि 104 रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा नेपाल 21.4 ओभरमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। नेपालका लागि अर्जुन कुमारले सर्वाधिक 45 रनको योगदान दिए। त्यसै गरी ईशान पाण्डेले 20, दिपेन्द्र सिंह ऐरी 12 तथा रोहित कुमार पौडेलले 10 रन बनाए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले 32.3 ओभरमा सबै विकेट गुमाउँदै 103 रनमा समेटिएको थियो। मलेसियालाई 103 रनमा समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै 4 विकेट लिएका थिए। त्यस्तै ललित नारायण राजवंशीले 2 विकेट तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान 1-1 विकेट लिए। नेपालले अब आफ्नो तेस्रो खेल 21 गते साउदी अरेबियासँग खेल्नेछ। नेपाल खेलकुद पत्रकार मंच एनएसजीएफद्वारा आयोजित 23औं संस्करणको पल्सर स्पोर्ट अवार्डमा भलिबल खेलाड़ी मीना सुनाले मतका आधारमा पीपुल्स च्वाइस अवार्ड जितेकी छिन्। मीनाले कुल 29.4% मतसहित अवार्ड जितिन्। कराँतीकी मनिषा कुमारी बोहराले युवा वर्ष खेलाड़ीको अवार्ड जितिन्। दृष्टिबीन महिला क्रिकेट खेलाड़ी सुषमा तामाङले पारा एथलेटिक अफ दि इयरको अवार्ड प्राप्त गरिन्। त्यसै गरी कराँतेका कुशल श्रेष्ठले वर्ष प्रशिक्षकको अवार्ड जितेका छन्। ब्याडमिन्टनका पुराना खेलाड़ी कुमार मोहन बहादुर साई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। कराँतेकी सुपर वुमेन एरिका गुरूङ लगातार दोस्रो पटक नेपाली खेलकुदको सबभन्दा प्रतिष्ठित अवार्डको उत्कृष्ट महिला खेलाड़ी विधामा सम्मानित भएकी छिन्। एसियाली च्याम्पियनशीपमा पदक जित्न सफल बक्सिङका अप्रिल राणा सर्वोत्कृष्ट युवा खेलाड़ी घोषित भएका छन्। कराँतेका प्रशिक्षक ध्रुव विक्रम मल्ललाई स्पेशल अवार्डबाट सम्मान गरिएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसजीएफद्वारा आयोजित 23औं संस्करणको पल्सर स्पोर्ट अवार्डबाट 9 विधामा खेलाड़ी तथा खेलकर्मी सम्मानित भएका छन्।
अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी त्यसै गरी गण्डकी बागमती र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी। भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। भदौ 23 गते जेएनजी दिवसको सार्वजनिक विदा। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा वैकल्पिक मार्ग खोल्न अध्ययन शुरू। दिगो विकास लक्ष्यका लागि वृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न राष्ट्र संघको आह्वान। र घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गर्दै एसिसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जीत। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।